आफियत दे मेरे माला, आफियत मौला। माशरा हो घर हो मेरा, अमन का गहवारा।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अस्सलातु वस्सलामु अला سيد الانبياء والمرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله الصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله اللہ کے محبوب صلی اللہ تعالی علیہ والہ وسلم نے ارشاد فرمایا کہ جو مجھ پر درود پاک پڑھنا بھول گیا وہ جنت کا راستہ بھول گیا صلوا على الحبيب صلى الله تعالى على محمد صلى الله عليه وسلم صلاة وسلام عليك يا سيدي يا رسول الله। ابتداء میں میں چاہوں گا سب آپ تھوڑا اس پر روشنی ڈالیں کہ پلس مائنس یہ اچھائیاں برائیاں ہم مختلف موضوعات کی لے کر کے چل رہے ہیں۔ آپ اگر ایک طائرانہ نظر دوڑائیں زندگی کے مختلف موضوعات پر تو آپ کو وہ کون سا ٹاپک لگتا ہے کہ جس کے اندر خرابیاں زیادہ ہیں فوائد جو ہیں وہ کم ہیں؟
الحمد للہ رب العالمین والصلاۃ والسلام علی خاتم النبیین۔ پلس مائنس ہی ہے سارا، تقریباً چیزیں ایسی ہیں جن میں اگر وہ چیز فی نفس ہی اگر بری نہیں ہے تو اس میں برائی آ چکی ہے، ایسا ہے۔ اور بعض چیزیں ایسی ہیں کہ جو بری ہیں تو پھر وہ بری ہیں، پھر کوئلہ تو پھر کوئلہ ہی ہوتا ہے، تو اس کو تو آدمی کچھ کر نہیں سکتا۔ تو کوئی کہے کہ سود میں کوئی پلس بھی ہے کہ نہیں، تو سود میں مائنس ہی مائنس ہے۔
صحیح،
ٹھیک ہے۔ تو حرام میں مائنس ہی مائنس ہے، حرام کا کوئی پلس ہے ہی کوئی نہیں۔
وہ جو آ رہا ہے، جو نوٹ آ رہے ہیں، جو بڑھ رہا ہے، ایسڈ بڑھ رہا ہے، سامان بڑھ رہا ہے،
وہ پلس نہیں، وہ مائنس ہی مائنس ہے۔ سارا بوجھ ہی بڑھ رہا ہے، وہ سارا وبال ہی بڑھ رہا ہے۔
صحیح،
وہ تو جو ہے وہ ہے۔ اور جیسے کہ شادی فی نفسی ہی بنیادی طور پر اصولی طور پر ایک پلس کام ہے، اور حدیث میں اس کی ترغیب موجود ہے، نکاح کرو کہ تمہارا آدھا دن محفوظ ہو جاتا ہے، آدھے کے معاملے میں اللہ سے ڈرو۔ اور بھی بہت ساری اچھی اچھی نیتیں ہیں نکاح کے تعلق سے، لیکن نکاح کے اندر کئی چیزیں مائنس آ چکی ہیں۔
صحیح،
تو وہ اپنے ذات میں تو وہ پلس ہی ہے، اچھائی ہے، خیر ہے، مگر اس کے اندر ہماری کرتوتوں کی وجہ سے ہم نے اس میں مائنس داخل کر دیا۔ تو یوں اگر ہم بنیادی طور پر دیکھیں، ولیمہ لے لیں، چلیں یہی تقریبات کے لیے ولیمہ لے لیں، تو ولیمہ باقاعدہ سنت مستحبہ ہے، قار ثواب ہے، اور باقاعدہ اس کی ترغیب موجود ہے۔ نبی پاک صلی اللہ علیہ وسلم نے ولیمہ فرمایا ہے
جی۔
تو یہ سارے کام بہت اچھے ہیں، لیکن بدقسمتی ہے ہماری کہ ہم نے اس اہم ترین پلس ایونٹ میں اپنی ہی شرارتوں کی وجہ سے، یا اپنی کم علمی کی وجہ سے، یا اپنی نفسانی خواہشات کی وجہ سے ہم نے اس میں مائنس داخل کر دیا۔ تو کچھ چیزیں ایسی ہیں کہ جو اپنی ذات میں یا اپنی اس میں اصل میں وہ درست ہی ہیں، وہ اچھی ہیں، لیکن اب نماز ہے، نماز اچھی ہے بلکہ نماز اچھی کرنے والی ہے، ٹھیک ہے
جی،
لیکن نماز میں بندہ ریاکاری ڈال دیتا ہے۔
صحیح،
نماز میں آدمی حب جا کو لے آتا ہے، نماز میں آدمی خرابیاں پیدا کر دیتا ہے۔ تو کچھ ایسی چیزیں جو کہ اپنی ذات میں اچھی ہیں، اور کچھ چیز ایسی ہیں جو اچھے برے ہونے کا نہیں ہوتا، وہ ایک بورڈ ہے، پلان بورڈ ہے، کلین بورڈ ہے۔
ایسا آپ کو نہیں لگتا کہ جس طرح جیسے آپ فرماتے ہیں سادگی کے حوالے سے بھی، یعنی ایک بندہ مسجد میں جائے، مسجد میں گیا ہے، حجاب قبول ہو گیا ہے شریعت کے مطابق، اور وہاں سے جو ہے وہ اٹھ کر چلو چھوارے بھی تقسیم ہو گئے، واپس آ گئے، تو ایک طبقہ ہے وہ یوں سوچے گا یہ تو ایسا ہے جیسا شادی ہوئی ہی نہیں، کیا کہیں گے آپ؟
کیوں سوچے گا ہوئی ہے شادی؟ یار یقین مانو قبول ہے، تین بار ہوا ہے، اور باقاعدہ مٹھائیاں بٹی ہیں، چھوارے بٹے ہیں، ہار پہنائے گئے ہیں، مبارکباد کی ایک خوبصورت سی ایک صدا مبارک ہو یہ سب ہوا ہے۔ تو کیوں نہیں ہوا بھیا، نکاح صحیح سے نکاح ہوا ہے صحیح معنوں میں، تو کیوں کوئی سوچے گا؟ تو وہ سوچنے والا پتہ نہیں وہ کون ہوتا ہوگا جو ایسا سوچے گا، بےچارے کے کان سنائی نہیں دیتے، یا آنکھوں سے دکھائی نہیں دیتا، یا دماغ ہی کام نہیں کر رہا ہوتا، ایک الگ چیز ہے۔ ورنہ سامنے ایک تقریب ہو رہی ہے، قاضی صاحب نے نکاح پڑھایا ہے، اور دولہے نے بڑے مطلب کہ پرتپاک انداز میں قبول کی صدا لگائی ہے، اس کو کہا بھی گیا بیٹا تھوڑا اونچا بولو، شاید اس کو کسی سائڈ فرینڈ نے کہا ہوگا کہ ہلکا بولنا، آواز تو اس کی بڑی تھی لیکن وہ اونچا نہیں بول سکا، پھر قاضی صاحب نے اونچا بولوایا اس کو، پھر ایک باقاعدہ خوشطبعی ماحول بنتا ہے، کوئی اس وقت پر رونا دھونا نہیں ہوتا، ہائے افسوس یہ کیا ہو گیا کوئی بھی نہیں کرتا، ہائے غم کوئی نہیں کرتا، سب خوش ہوتے ہیں. مطلب کوئی کیوں بولے گا کہ نکاح نہیں ہوا یا یہ کوئی شادی تھوڑی ہوئی، شادی ہے، بہت اچھی شادی ہے.
مرحبا، ماشاء اللہ. کال شامل کرتے ہیں.
نگران شورا جی بارگاہ میں عرض ہے کہ انسان کا پریشان ہونا پلس ہے یا مائنس ہے، یہ بتا دیجیے، جزاک اللہ خیر.
پریشان ہونے پر ڈیپینڈ کرتا ہے کہ پریشانی کس چیز کی ہے. اگر قبر و حشر کے تعلق سے پریشان ہے تو ڈیفینیٹلی یہ ایک پلس ہے، کیونکہ اس سے اس کی روحانیت میں اور اس کے ثواب میں اضافہ ہوگا. اگر اس کو آخرت کی فکر ہے، آخرت کے لیے پریشان ہے، آخرت کا کوئی ٹینشن ہے، تو ڈیفینیٹلی ہے. اور اگر دنیاوی پریشانی کی بھی صورتیں ہیں، کچھ پریشانی بڑی ریلیونٹ قسم کی ہوتی ہیں کہ اتنا اچانک سا ایک صدمہ سا آ جاتا ہے، کوئی ایسی بیماری آ جاتی ہے، اللہ نہ کرے کسی کو کوئی ایسی بیماری ڈکلیئر ہو گئی ہے، تو آپ بولے گا یہ پریشان ہونے کی بات نہیں، تو پریشان ہونے کی بات ہے. تو یہ تو میٹر کرتا ہے کہ آخرت کے تعلق سے تو فکر اور پریشانی اور ٹینشن ایک اچھی چیز ہے. اس میں صحابہ کرام بھی رویا کرتے تھے، خوف خدا سے ان کے آنسو بہا کرتے تھے کہ ہمارا کیا بنے گا، حالانکہ ہر صحابی نبی جنتی. حتیٰ کہ انبیاء کرام جو کہ معصوم ہیں، ان سے تو گناہ ہو ہی نہیں سکتا، وہ بھی خوف خدا میں روتے تھے، تو فرشتے روتے ہیں. تو یہ سب چیزیں، تو ہم تو گناہ گار لوگ ہیں، ہم سے تو گناہ ہو ہی رہے ہوتے ہیں، تو اسی طرح گناہوں کی پریشانی ہوتی ہے کہ یار کیا بات ہے، گناہ کی پریشانی نہیں جاتی. تو بعض اوقات لت لگ جاتی ہے، اگر جو اس لت کا تعلق گناہ سے نہیں ہوتا. میں ایک ایگزامپل دیتا ہوں، کسی کو سگریٹ کی لت لگ گئی ہے، کسی کو تمباکو گٹکا اور یہ اس طرح کی مطلب چیزیں ہوتی ہیں، اس کی لت لگ جاتی ہے، پریشان تو وہ ہوتا ہے یار کیسے جان چھوڑاؤں، کیا کینسر ہونے کے بعد چھوڑوں گا، یا کوئی خدا نہ کرتا کوئی بہت بڑا بیماری ڈکلیئر ہوگی تب چھوڑوں گا. تو یہ پریشانی تو ہے. اب یہ پریشانی درست ہے، یہ واقعی پریشان ہونے والی بات ہے، لیکن اب بیٹی پیدا ہو گئی اور بچہ اندھا پریشان ہو رہا ہے، اب یہ پریشان ہونے والی بات تھی نہیں. بیٹی تو بہت بڑی رحمت ہے، بہت بڑی نیکی ہے بیٹی، اور بیٹی تو محبت کرنے والی ہوتی ہے، اور نبی پاک صلی اللہ علیہ وسلم تو بیٹیوں والے تھے، تو یہ کوئی وہ چیزیں نہیں ہے. ہاں خدا نہ کرتا اولاد آؤٹ آف لائن چلی گئی ہے، یہ پریشان. تو یوں چیزوں کو باقاعدہ دیکھا جائے گا کہ کچھ چیزیں ایسی ہیں جس پہ پریشان ہونے کی کوئی صورت ہے ہی کوئی نہیں، نہ اس پہ پریشان ہونا کوئی ریلیونٹ ہے، نہ کوئی پریشان ہونے کی کوئی اس کو پسند کیا جائے گا، بلکہ کوئی عقل مند سمجھدار آدمی بولے بھائی اس پہ پریشان ہونے کی کیا بات تھی. اور کچھ چیزیں ایسی ہیں کہ جو پریشان کسی بولا نا یار پریشان نہ ہو، تو ہے ہی معاملہ پریشان ہونے والا، اللہ نہ کرے کوئی گھر میں اتنی کوئی خدا نہ خاصا بات ہو گئی ہے. اور کچھ چیزیں ایسی ہوتی ہیں کہ جن کی پریشانی یا جن کی فکروں کا تعلق سے اگر میں کہوں تو وہ محمود ہے، مطلوب ہیں، وہ پسندیدہ ہیں، شریعت اس کو پسند کرتی ہے کہ اس میں بندہ غمزدہ ہو جائے، رو لے.
میں نے ایک چیز بڑے غور سے ابھی گزشتہ 3-4 دن میں دیکھی ہے، اور وہ یہ ہے کہ ماں باپ اولاد کی خاطر بڑی تکلیفیں جو ہے وہ برداشت کر رہے ہیں. کسی کے ہاں جو ہے وہ 4 بیٹیاں تھیں اور 5ویں بیٹی جو ہے وہ پیدا ہوئی اور وہ بیچاری انتقال کر گئی. تو میں نے یعنی والد کو ایک یوں اس اعتبار سے پریشان ہوتے دیکھا. اچھا پھر میں نے یہ بھی ایک منظر جو ہے وہ دیکھا ہے کہ بچہ جو ہے وہ پیدا ہوا ہے اور انکیوبیٹر جو ہے وہ لایا جا رہا ہے، وہ جو شیشے میں بچے کو رکھتے ہیں، اور وہ بچے کو وہاں سے لے کر کے اس میں رکھ کے اس کو باہر لے جا کے اس کو دوسری جگہ پر جو ہے وہ شفٹ کیا جا رہا ہے. تو یوں مجھے لگا ہے کہ ماں باپ اولاد کے لیے بڑی پریشانیاں جو ہے یہ برداشت کرتے ہیں. اور آپ یہ بتائیں ایسی صورتحال جب ایک تو ہیلتھ کے اعتبار سے آپ بچے کی نشو نما کے اعتبار سے پریشان ہیں، آپ اس کی صحت کے اعتبار سے پریشان ہیں، اور پھر بعض جو ہے وہ جن کے بچے ٹھیک ٹھاک ہیں لیکن ان کی نافرمانیوں کی وجہ سے ان کے ماں باپ جو ہے وہ پریشان ہیں، ان کو آپ کیا سجیسٹ کریں؟
صبر کرنے کے سوا کوئی راستہ نہیں ہوتا. صبر کریں، اللہ پاک سے دعا کریں. ہسپتال تو دیکھیں، ہسپتال، یہ کورٹ، یہ سارا کی جو جگہ ہے نا،
اللہ
یہ سمجھے کہ یہ پریشانیوں کا مرکز ہے. وہاں کوئی خوشحال خوش باش شخص وہاں کیوں جائے گا؟
ایسے آپ نے کوئی پرزنر وین دیکھی قریب سے؟
میرے سامنے سے گزری ہیں جو صرف انگلیاں نظر آتی ہیں
کہ او ہو ہو. میں نے اس کو قریب سے دیکھا ہے سب، اور ایک دفعہ نہیں، ایک سے زائد دفعہ، یعنی خود بطور ایکسپیرینس میں نے اسے جو ہے وہ قریب سے دیکھا ہے، اور بندہ جو ہے وہ اندر باقی انگلیاں ہی اس کی نظر آ رہی ہیں، اور اس کے جو ہے وہ نیچے اس کے جو بھی ہیں وہ کھڑے ہیں اور وہ اسی سے وہاں سے جب
آنکھوں سے ان کی بڑی حسرت نظر آتی ہے. آپ نے اگر ان کی آنکھوں میں جھانک کر دیکھا ہو, یہ باہر کا جب منظر دیکھ رہے ہوتے ہیں تو ان کی آنکھوں میں بڑی عجیب و غریب قسم کی ایک حسرت محسوس کی ہے میں نے. لیکن ظاہر ہے کہ ان میں جو بے قصور ہیں اللہ پاک ان کو رہائی عطا فرمائے, جو قصور وار اللہ پاک سچی توبہ کی توفیق دے اور نیکیوں بھری زندگی گزارے.
تو مجرم اپنے آپ کو بے قصور ہی کہتا ہے صاحب. میں یہ بھی مجھے تجربہ ہوا مدنی چینل کے پروگرام ریکارڈ کرنے کے لیے, میں ایک ہی دفعہ زندگی میں تجربہ ہوا مجھے. میں جیل میں جو ہے وہ گیا, ڈسٹرکٹ سینٹرل جیل تھی, تو وہاں یعنی کوئی بندہ کسی نے یہ نہیں بولا, یا ایک مجھے شاید یاد آ رہا ہے, ان سے میں نے پوچھا کہ آپ یہاں کس لیے ہیں, تو انہوں نے کہا کہ میں نے جو ہے وہ غلط چیک جو ہے وہ دیے تھے اور وہ چیک جو ہے وہ باؤنس ہو گئے, تو ان کی اس کی وجہ سے میں جو ہے وہ یہاں پہ ہوں. باقی تو یوں آپ اب ایک دیکھا کہ مجرم بھرے میں جیل سزا ہے اور ہر بندہ ہی کہہ رہا ہے کہ میں بے قصور ہوں.
سلمان بھائی اس پہ کوئی دو رائے نہیں ہے کہ مجرم بھی ہوتے ہیں, لیکن اس میں بھی کوئی دو رائے نہیں ہے کہ اندر میں بے قصور بھرے ہوئے ہیں. کوئی دو رائے نہیں, مطلب کہ ایسے ایسے بے قصور بھرے ہوئے ہوتے ہیں کہ بس ان کے لیے بس ضمانت کے کچھ انتظام ہو جائے تو یہ رہائیں, اور اندر پڑے رہنے سے پھر بندہ بعض اوقات مجرموں میں پڑتا پڑے رہتا ہے نا, کیونکہ کوئی اصلاح کی صورتیں بھی ہوتی ہیں. ایسا نہیں ہے, بعض میں نے جو جیل کے جو افسران ہیں ان کے انٹرویو بھی سنے ہیں اور کچھ تنظیمی طور پر واسطہ بھی رہا ہے, تو ان کے اندر یہ ہوتا ہے کہ وہ اس چیز کی بڑی مطلب ویلنگ ہوتی ہے ان کو, اور پسند کرتے ہیں کہ جیلوں میں اصلاح کی صورت ہو. دعوت اسلامی کا ہیوی پورا سیٹ اپ ہے جیلوں کے اندر کا, تو یاد ہی اندازہ ہے کہ ایسا نہیں ہے کہ مطلب کہ سارے قصوروار ہوتے ہیں, بے قصور بھی ہوتے ہیں اور ڈیفینیٹلی قصوروار بھی اندر ہوتے ہیں.
نگرانی شورا سے سوال ہے کہ شادی جو کہ ہماری زندگی کا ایک اہم حصہ ہے اور سنت رسول بھی ہے, تو یہاں پہ گائیڈ کیجیے گا کہ بعض اوقات شادی بعض اوقات کی سستی ہوتی ہے, کہیں شادی لیٹ ہو جاتی ہے بچوں کی, یا کہیں پہ ایجوکیشن کے نام پہ کیریئر بنانے کے نام پہ, تو بہرحال شادیاں بعض اوقات آج کل ٹرینڈ بن گیا ہے کہ شادیاں لیٹ کر رہی ہیں, تو یہاں پہ گائیڈ کیجیے گا کہ کیا ہمارا دین اسلام کیا کہتا ہے شادی لیٹ کے بارے میں.
میری اپنی اگر آپ رائے لینا چاہتے ہیں, کیونکہ ہم بیٹھے ہی ہیں کہ ایک دوسرے کے ساتھ ہم اپنی رائے شیئر کرتے ہیں, بلا وجہ کی تاخیر سے تو بالکل اتفاق نہیں ہے, کیونکہ اس میں تو خرابیاں بھی پیدا ہونے کے پورے پورے چانسیز ہیں اور خرابیاں پیدا ہو بھی رہی ہوتی ہیں.
بلا وجہ تاخیر سب کون کرتا ہے, ابھی بچہ پڑھ رہا ہے, ابھی پاؤں پہ کھڑا ہوگا, بیٹی ہے پڑھ رہی ہے, ابھی تو اس کی اسٹڈی چل رہی ہے.
یہ اصل میں اسٹڈی کے نام پر بھی تاخیریں اتنی ہو جاتی ہیں کہ بعض اوقات عمریں نکل جاتی ہیں, اور پھر عمر کا ایک حصہ آتا ہے کہ ایک ایز اے ہیومن آپ کے پاس ایک اس کی ریکوائرمنٹ شروع ہو جاتی ہے شادی کی. جب شادی کی ریکوائرمنٹ شروع ہو جاتی ہے تو ایک اسٹیج آتا ہے کہ بچہ جب بڑا ہو جاتا ہے بالغ ہونے کے بعد ایک اس کی ایج اس آ جاتی ہے, اور جب ماں باپ کو لگے کہ یہ مطلب کہ گھر کو سنبھال لے گی یا گھر کو سنبھال لے گا تو شادی کروا دینی چاہیے. مطلب کہ ایک میچورٹی ڈیفینیٹلی بہت ضروری ہوتی ہے کہ دو لڑکا لڑکی نئے ہوتے ہیں اور دونوں کا بالکل ہی انمیچورڈ اور کچے ذہن کے سو بالکل کچا ہوگا تو ڈیفینیٹلی وہاں پر ایشوز آ سکتے ہیں. لیکن لڑکا نان نفقہ دے سکتا ہے, لڑکی کا سارا نظام سنبھل سکتا ہے, اور لڑکی بھی اتنی ہے تو وہ ایک ایج آتی ہے کہ اس ٹائم پر ہو جاتا ہے, اور اس میں بھی الگ الگ ہوتا ہے. بعض اوقات تو بڑی عمر کے بعد بھی وہ مطلب کہ وہ انمیچورڈ ہی رہتا ہے, بعض اوقات کچھ ایسی ہی جاتی ہے کہ آدمی کے پاس ذمہ داری شروع سے اتنی پڑی ہوئی ہوتی ہے کہ اس کو وہ وقت سے یعنی سے جلدی اس کو میچیورٹی نصیب ہو جاتی ہے. تو تاخیر کرنا یہ تو سمجھ میں بالکل نہیں آتا, اور باقاعدہ روایات میں اور بزرگوں کے اقوال میں اور اس طرح جو بھی سمجھدار اور عقل مند قسم کے لوگ ہیں وہ باقاعدہ اس بات کو کہتے ہیں کہ فوراً شادی کر دینی چاہیے. زیادہ پھر بعد اوقات پھر فرمائشی پروگرام میں بھی پرابلم ہو جاتا ہے, اس میں لڑکیوں کو بھی سمجھنا چاہیے کہ پھر ان کے فرمائشی پروگرام چل رہے ہوتے ہیں اور وہ بلا وجہ کی تاخیر سے کام لے رہی ہوتی ہیں اور بلا وجہ کی وہ مطلب کہ اس کی ریکوائرمنٹ چل رہی ہوتی ہے.
تو کیریئر بھی نہ بنائیں, پاؤں پہ کھڑے بھی نہ ہوں, اپنا
پاؤں پر کھڑے ہو گئے بھیا, پاؤں پر کھڑے ہوئے تقریباً 10 سے 12 سال ہو گئے ان کو پاؤں پر کھڑے ہوئے. ٹھیک ہے, وہ ایک اب بچیوں کا کیریئر اپنی جگہ پر, وہ اصل میں کچھ چیزیں تو سمجھ سے باہر ہوتی ہیں کیریئر کے نام پر, کچھ چیزیں واقعی بہت نیسیسری ہوتی ہیں. اب اس پہ بہت ڈیٹیل ہے, और मैं डिटेल में नहीं जाना चाहता। कुछ चीज़ें अननेसेसरी हैं कैरियर के नाम पर, और कुछ चीज़ें वाकई नेसेसरी होती हैं कैरियर के नाम पर, यानी फ्यूचर के नाम पर। यानी वो कैरियर मतलब शादी के बाद जिस चीज़ की ज़रूरत होती है उस चीज़ को बंदा ज़्यादा फोकस करता है। प्रायोरिटी भी तो P1 P2 P3 P4 जिन्होंने पढ़ा, जो पढ़े लिखे लोग हैं वो मेरी बात समझ रहे होंगे, आखिर प्रायोरिटी भी तो सेट होती है ना।
सही।
तो आप अपनी प्रायोरिटी को देखें कि आपकी शादी की प्रायोरिटी क्या है। आप जॉब की प्रायोरिटी को शादी की प्रायोरिटी पे क्यों ले लेते हैं, या किसी और चीज़ों को किसी और चीज़ के अंदर मर्ज क्यों कर रहे होते हैं। तो इस तरह देखा जाता है। फिर बाज़ औक़ात होता ये है, मैं जो दरख्वास्त कर रहा था कि वो ये है कि फिर नतीजा ये निकलता है कि रिश्ते आते हैं मगर किसी न किसी वजह से आप रिश्तों को नज़रअंदाज करते हैं, फिर आप इंतज़ार करते हो रिश्ते नहीं आते। और ये मिसालें अगर मैं सोसाइटी की बात करूँ तो ये मिसालें आपको हज़ारों मिल जाएंगी।
सही।
बच्चियाँ आज शायद रो रही होंगी कि काश कि हम उस वक्त हाँ कह देती, मगर इनकी एक अपनी मतलब के बस इनको भी वो लड़के को मतलब के वो इसकी को ख्वाबों की परी होती है, उसका को ख्वाबों का शहजादा होता है। तो ये परी ने शहजादे के चक्कर में पता चला ना परी मिली ना शहजादा मिला, अब ये दोनों बेचारे मतलब के लड़कों का भी कुछ ऐसा हिसाब किताब होता है। फिर उम्रें बड़ी हो जाती हैं, फिर इनकी सारी वो ख्वाहिश और फरमाइशें जो है ना वो भी धड़ी के धड़ी रह जाती हैं। फिर ये कहते हैं भाई ठीक है यार कर तो करवा तो दो, लड़की भी कहती है यार करवा तो दो। बातों का फिर माँ बाप भी बातें करते हैं बेटा इतने रिश्ते आए थे आपके नखरे ख़त्म नहीं हो रहे थे। सबका नहीं होता, लेकिन जिनका होता है और जिनके घरों में हुआ होगा और जिनको ये पता होगा वो मेरी बात को अल्लाह की रहमत एंडोर्स कर देंगे कि यार ये मतलब के ये बातें हैं। तो हदीस का एक जो मेरे सामने एक रेफरेंस मौजूद है, इसका खुलासा ये जो मेरे सामने मौजूद है कि जब तुम्हें कोई ऐसा शख्स रिश्ता दे या निकाह का पैगाम आए जो जो जिसके अखलाक अच्छे हैं जो नेक है तो उससे अपनी बेटी की शादी कर दो, अगर तुम ऐसा नहीं करो तो ज़मीन में फितने फसाद बरपा हो जाएंगे। अब इसकी अगर आप शरह देखेंगे तो उसकी शरह में ये आ जाएगा कि अगर हम क्योंकि ये फरमाइशी पूरा हम चलते हैं तो ये इसी तरह की मुफ्ती अहमद अरखा नईम अल रहमान ने बातें लिखी हुई हैं। तो फिर रिश्ते आना बंद हो जाते हैं। तो अगर कोई ऐसा नेक रिश्ता आता है जबकि वो नेक रिश्ता जो आया है वो बीवी के नान नफके पूरे करने की सलाहियत रखता हो, वो जो मैंने थोड़ी देर पहले दरख्वास्त
जी
तो शादी कर देनी चाहिए। और जो ये बयान किया गया कि वरना ज़मीन पर फितने बरपा होंगे तो फिर ये होता है कि ये ना होने की वजह से बदकारियाँ शुरू हो जाती हैं, गुनाहों भरे काम शुरू हो जाते हैं, काले काम शुरू हो जाते हैं और फिर इसमें खून रेजियाँ शुरू हो जाती हैं। ये सारी चीज़ें हम हदीस की शरह में लिखी हुई हैं। तो अगर आप उसको गौर से देखेंगे पढ़ेंगे तो इंशाल्लाह ताला जो मैंने दरख्वास्त की है वो हो जाएगा। लड़की के ताल्लुक से भी यही है कि दीनदार हो, अगर जो उसका हसब नसब शक्ल सूरत के ताल्लुक से उसकी इम्पोर्टेंस मौजूद है, लेकिन जब उसका मेन चीज़ की दीनदारी है तो ये जब मिल जाए तो फिर अदब इतना ताखिर नहीं करनी चाहिए, उसको फौरन निपटा लेना चाहिए अल्लाह की रहमत से।
मेरा निगाने शुरा से ये सवाल है, अगर औलाद वालदेन की पूछगछ को यूं समझे कि हम पर शक करते हैं एतमाद नहीं करते तो आप औलाद को कैसे समझाएंगे?
ये जरूरी तो नहीं है ना कि तो पूछगछ का ताल्लुक बंदा हर कंपनी का अकाउंट ही बंद कर दे, हर कंपनी की कोई ऑडिट कंपनी बंद हो जाएंगी। बाकायदा कंपनियों का ऑडिट होता है, इवन के जो एग्जीक्यूटिव बोर्ड का जो डायरेक्टर होता है उसका भी ऑडिट होता है। तो बोलेगा यार मेरा तो सब कुछ है, मेरा ऑडिट किस चीज़ का? तो ये नहीं होता। मतलब पूछगछ का ताल्लुक बद एतमादी से कब है? पूछगछ का ताल्लुक एक सिस्टम का हिस्सा है। तो एक सिस्टम है, पूछगछ तो होगी भाई, क्यों किया क्यों नहीं किया। पूछगछ को आप पेशी का नाम देंगे, पूछगछ को आप शक का नाम देंगे। हालांकि समझदार और अक्लमंद लोगों ने बाकायदा ये बात समझाई हुई है कि जब आपको कोई नोटें देता है, यानी आपको किसी ने मिसाल के तौर पर आपको किसी ने लाख रुपए दिए तो आप उसकी गिनती कर लें, भैया गिन लो सामने, तो क्या बदएतमादी है? या वो गिन रहा बोले यार आपको मुझ पर एतमाद नहीं है, ये बोलने के बाद तो बदएतमादी की वो उसने बुनियाद डाली है। आप जब जहाज में जा रहे होते हैं तो आप इससे शायद सबको चेक किया जा रहा है कि आप पर एतमाद नहीं है। आप पर एतमाद है, ढूंढा उसको जा रहा है जो जहाज को खराब करेगा, जो आपकी फ्लाइट में प्रॉब्लम करेगा या खुदा ना खास्ता दहशतगर्दी करेगा। तो आपको सेफ करने के लिए ही आपको चेक किया जा रहा है। तो आप बोलेगा मेरे पर एतमाद नहीं है, मैं तो इतना जेंटलमैन आदमी हूँ, मेरे को चेक कर रहे हो आप? तो ये नहीं होता। स्टाफ चेक किए जाते हैं। तो पूछगछ को शक का नाम ना दिया जाए, बल्कि आज हम अगर उन इस्लामी भाइयों के साथ जो माशाल्लाह जिन्होंने कुछ सक्सेस हासिल की है और जो एक जिनका नाम है, जो एक काम है एक पोजिशन में, आप उनको पूछ लें, आप वो यही कहेंगे यार वालिदैन पूछते तो हमको अच्छा तो नहीं लगता था, लेकिन उनके पूछने की वजह से आज हम इस मकाम पर खड़े हैं। अगर हमें वालिदैन ना पूछ रहे होते तो आज शायद हम कहीं के कहीं निकल गए होते। तो एज ए नफ्सियाती तौर पर आदतन ऐसा होता है कि पूछने से बंदे को थोड़ा सा फील होता है, मगर उसमें आप सोचिए कि अच्छा इंजेक्शन लगाने से तकलीफ इसको नहीं होती मगर उसके अंदर शिफा है। तो ये ना देखा करें वालिदैन। अब मैं वालिदैन से रिक्वेस्ट करूंगा कि इसकी भी एक लाइन होती है, इस अंदाज पर ना जाएं कि औलाद को ऐसा फील हो कि वालिदैन को हम पर भरोसा नहीं है। आप औलाद को बताएं कि बेटा हमारे पूछने की वजह क्या है, हम क्यों, अब बेटी, अब बेटी गई है, गई आ नहीं रही है, या बेटी का ये सारी चीजें, अगर बेटी की मतलब साव अपसेट हो गया सारा सिस्टम, उसके टाइमिंग ही सारे अपसेट हो गए, और माँ बाप पूछे ही ना कि बेटी कहाँ गई थी, किधर गई थी, किसके पास गई थी, तो फिर माँ बाप क्या करेंगे? माँ बाप तनख्वाहदार मुलाजिम थोड़ी है जिनको पूछने का हक हासिल नहीं है। वालिदैन है, अथॉरिटी है, और मतलब इनको बाकायदा हक हासिल है कि वो हमारे बारे में पूछें, हमारे बारे में मालूमात करें, आप किसके उठते हो, बैठते हो, आते हो, जाते हो, क्योंकि इन सबके पीछे उनकी एक मेन थॉट ये होती है कि हमारे बच्चे को कोई बुरी सोबत ना खा जाए, और ये कि बुरे रास्ते पर ना चला जाए, या इससे कोई ऐसी बुराई ऐसी कोई इस पर कोई आफत या मुसीबत ना आ जाए। अब इस पे अगर कोई पूछता है तो आपको क्या प्रॉब्लम है?
माँ बाप जो बाज़ुकात बातें कर रहे हैं ये 90s की दिहाई की बातें कर रहे हैं, यानी 1990 के दौर की बातें कर रहे हैं, 2001 से लेके 2010 तक की बातें कर रहे हैं। वक्त बदल गया है, हालात बदल गए हैं, तरीके बदल गए हैं, सोच जो है वो बदल गई है, अंदाज दुनिया में रहने के बदल गए हैं, और ये अभी तक वो उसी पुराने सिस्टम को लेकर के जो है वो चल रहे हैं, और उसी बुनियाद पर जो है वो पूछ गुछ भी कर रहे हैं।
रोना है सलमान भाई, पुराना सिस्टम नहीं है, पुराना सिस्टम था तो बच्चे इतने बिगड़ते नहीं, और कहा माँ बाप उस पुराने सिस्टम पर चल रहे हैं। आज माँ बाप आपका फेसबुक का पेज ही तो चेक कर रहे हैं, आज माँ बाप आपके मोबाइल की एक्टिविटीज तो चेक कर रहे हैं, आज माँ बाप आपकी स्क्रीन पर देखने वाली चीजें ही तो देख रहे हैं। 90 में कभी ऐसा होता था, अब जो हो रहा है यही हो रहा है। अच्छा माँ बाप उस टाइम पर पूछते थे, आपको आपके माँ बाप ने नहीं पूछा था कि हमको हमारे वालिदैन नहीं पूछते थे? जब जिसको जब ओबे किया तो हमने फायदा उठाया, माँ बाप को क्रॉस कर गए और इनको हमने वो
वायलेट किया
तो हमने हर बच्चे ने तकरीबन नुकसान उठाया। बहुत लॉजिकल चीज है। 1990 की जो आपने बातें की, 1980-1990 में इतने लोहे के दरवाजे नहीं लगते थे, गलियों पर बैरियर नहीं लगते थे, सिक्योरिटी कंपनीज इतनी नहीं थी, थी
नहीं थी,
क्यों बनाए भैया? रहे ना एक 1990 में, रहे 1980 में, आपके महल्ले में सारा खुला टुल्ला कुछ है ही कोई नहीं, यहाँ तो फिर आपके तो गेट भी लग रहे हैं, तो जनाब सीसीटीवी कैमरा भी लग रहा है, तो जनाब कार के अंदर दो दो तीन तीन लॉक लग रहे हैं, तो जनाब ये फिर वो क्लच के साथ और स्टेयरिंग के साथ अलग से एक रॉड लग रही है, तो ये क्यों लगा रहे भैया आप, इसकी क्या जरूरत है? 1990 में तो नहीं होता था, क्योंकि जब जब चोरी और करप्शन बढ़ गया आपने एहतियातें बढ़ा दी, नहीं बढ़ाई,
बिल्कुल बढ़ाई,
तो जब औलाद के बिगड़ने के चांस बढ़ गए तो वालिदैन की पूछगछ का निजाम बेहतर और अपग्रेड होना चाहिए कि नहीं होना चाहिए?
बिल्कुल होना चाहिए,
सिंपल सी बात है।
मरहबा, मदीना मदीना जी, कौन?
आजकल देखा गया है कि जिस सासों के अक्सर झगड़े होते हैं तो उसमें सास या बहू आपस में ये कहती है कि मुझे आपसे ये तवक्को नहीं थी, तो इस बारे में आप क्या फरमाते हैं कि सास को बहू से और बहू को सास से क्या और कितनी उम्मीदें और तवक्कात होनी चाहिए?
जैसे माँ बेटियों का मामला होता है, माँ बेटी से क्या तवक्को रखती है, बेटी माँ से क्या तवक्को रखती है, इस तरह का होगा कि वो एक बेटी गई है सास, उसकी सास है, वो भी सास अगर वहाँ है तो वरना अगर सेपरेट रहती है शोर के साथ अलग रहती है तो फिर वो तवक्कात और तब्दील हो जाती है। बाज़ोकत घर में गुंजाइश नहीं होती, असल में खराब माहौल खराब हो जरूरी नहीं होता, बाज़ोकत घर में गुंजाइश नहीं होती, दूसरे बच्चे बड़े हो रहे होते हैं, पर्दों के मसाइल, हम जैसे हम लोग दावत इस्लामी वाले जो भी इस तरह का मजहबी जन रखता है उनके भी पर्दों के मसाइल शुरू हो जाते हैं, या बाज़ोकत दूसरे बच्चों की शादियाँ करीब आ रही होती हैं तो घर में गुंजाइश नहीं होती तो भी ऐसा हो जाता है। तो हर वक्त जुदा होना या मतलब सेपरेट होना या किसी झगड़े की वजह से हो ये जरूरी नहीं हुआ करता। दूसरा ये कि जो तवक्कात हैं, मैं तो ये कहता हूँ कि तवक्कात को इस तरह भी अगर देखें कि तवक्कात का ताल्लुक सिर्फ खाने पकाने और काम काज से या लेने देने से तो नहीं है ना, तवक्कात में ये कि वो बेटी की तरह उसको समझे, तो مدینہ مدینہ اور وہ اس کو ماں کی طرح سمجھے,
یہ ہو سکتا ہے ویسے؟
اگر
آپ کو لگتا ہے یہ ہو سکتا ہے؟
جی ہاں,
ابھی ہاسپٹل میں ہی مجھے
نہیں یہ ہو سکتا,
یہ کہا
اصل میں میں مجھے پتہ ہی ہو سکتا ہے, مجھے پتہ ہی ہو سکتا ہے, میں اس کا مطلب میں میرا پریکٹیکل بھی ہے, میرا مشاہدہ بھی ہے کہ ساس اپنی بہو سے اور بہو اپنی ساس سے اور بچے اپنی دادی سے اور دادی اپنے اس طرح کس طرح مطلب آپس میں ان کی بانڈنگ اور کلوزنیس اور یعنی کہ وہ اس کی جدائی میں نہ اس کی جدائی میں روئے, تو یہ مطلب کہ یہ چیزیں ہیں. اللہ پاک دل ملائے تو کیا نہیں ہو سکتا, دل ملنے چاہیے. اور پھر دیکھیں کہنا سننا جو ہے نا, یہ دو چیزوں کو ذرا سمجھنے کی کوشش کریں. کہنا سننا یہ والدین کے ساتھ بھی اولاد کا چلتا ہے,
صحیح
ٹھیک ہے. یہاں اپنے اندر تھوڑی سی میچورٹی پیدا کرنی پڑتی ہے کہ اگر بیٹی بھی تو ماں کے ساتھ روٹھنے کا انداز اختیار کرتی ہے تو ساس کو برا نہیں لگنا چاہیے کہ اگر اس کی بیٹی ہوتی تو کرتی. اسی طرح بیٹی کو ماں نے بھی ایسا تو نہیں ہے کہ ہر وقت مطلب کہ یوں نازوں سے رکھا ہوتا ہے, اس کو بھی مطلب کہ کرتی نہیں ہے, یہ نہیں ہے, جواب نہیں دیتی, فلاں نہیں کرتی, اٹھتی نہیں ہے, یہ سب چیزیں ہو رہی ہوتی ہیں. تو اگر ساس بھی اس طرح اگر بیٹی کو کہہ دیتی ہے, بہو کو کہہ دیتی ہے, تو اگر اتنی انڈرسٹینڈنگ ہو جاتی ہے اور فیل نہ ہو, یہ میں نہیں کہتا, فیل ہونا ہوتا ہے, فیل کی فیل تو کب نہیں ہوتا, سگا باپ اگر بیٹے کو دے کہتے تو فیل تو ہوتا ہی ہے, فیل ہونا کچھ اور بات ہوتی ہے, لیکن کچھ چیزیں ایسی ہوتی ہیں کہ جو ایک کام کا ایک لائف کا حصہ بن چکی ہوتی ہیں. اب آپ بولے لائف کا حصہ بنی ہوئی ہیں اور اس میں یہ نہیں ہونا چاہیے, تو ایسا ہوتا نہیں ہے. کچھ نہ کچھ تو کہنا سننا گھر کے اندر ہوتا رہے گا, دفتر میں ہوتا رہے گا, باہر نکلتے ہیں وہاں ہوتا رہتا ہے. آپ صبح سے لے کر شام تک سارے کے سارے آپ کو مطلب یوں پھولوں کی طرح اٹھا کر پھولوں کی طرح تھوڑی واپس لے جاتے ہیں, کہنا سننا ہوتا رہتا ہے. سلمان بھائی دل بڑا رکھ کر, ذہن کو بڑا رکھ کر وسعت قلبی وسعت ذہنی کے ساتھ گھر چلتے ہیں, چھوٹی چھوٹی باتوں کو فیل کرنے سے گھر چلا نہیں کرتے, برداشت کرنا پڑتا ہے. یہ میں آپ کو برداشت کرنا پڑتا ہے, بہت مشکل ہوتا ہے کہ آپ سوچے کہ میں آپ کے ساتھ آٹھ دس سال گزاروں اور دو چار سال گزاروں میں بولوں کبھی بھی آپ ایسی کوئی بات مجھ سے کریں گے نہیں جو میرے خلاف مزاج ہوگی, یا میں آپ سے کوئی ایسی بات کروں گا نہیں جو آپ کے خلاف مزاج ہوگی, ایسا ہوتا نہیں ہے. جنرل ہم جیسے لوگوں کے ساتھ ایسا ہے. وہ حضرت انس رضی اللہ تعالیٰ عنہ کی روایت صد کرو مرحبا کہ میں نے دس سال نبی پاک صلی اللہ علیہ وسلم کی بارگاہ میں بطور خادم رہا ہوں, میرے آقا صلی اللہ علیہ وسلم نے کبھی مجھ سے نہیں فرمایا کہ یہ کام کیوں کیا, یہ کام کیوں نہیں کیا, بلکہ میں اس کی شرح پڑھ رہا تھا اس طرح روایت میں کہ اگر حضرت انس رضی اللہ تعالیٰ عنہ کو برتن بھی ٹوٹ جائے نا تو گھر والوں کو کچھ کہنے نہیں دیتے تھے کہ جو کچھ ہونا تھا اس مقدر میں تھا, ہو گیا, انس کے ذریعے ہوا. مفتی احمد یاسر نعیمی لکھتے ہیں کہ اگر ایسا ماحول گھروں کا ہو جائے نا جیسے جنت جنت ہو جائے.
واہ سبحان اللہ. آپ کو نہیں لگتا کہ بہو کو اگر بہو ہی سمجھ لیا جائے اور بہو بھی اپنے آپ کو یہی سمجھے کہ میں بہو ہی ہوں تو بھی کام چل سکتا ہے؟ اصل میں میں آپ کو اس سوال کی بیس بتاتا ہوں. میری ابھی حال ہی میں ایک دو دن کے اندر ایک جو ہے وہ شخص سے ملاقات ہوئی, تو انہوں نے مجھے پہچانا, میرے پاس آئے, بات چیت بہرحال شروع ہوئی. تو انہوں نے کہا کہ میں جو ہے وہ پریشان ہوں, اور میں نے کہا بھائی آپ کیوں پریشان ہیں؟ ان کا اس لیے پریشان ہوں کہ میری جو بچوں کی ماں ہے اس کو یہ شکوہ ہے کہ آپ کی جو ماں ہے وہ اپنی بیٹیوں کو زیادہ پریفر کرتی ہے اور مجھے جو ہے وہ ان کے مقابلے میں میری اتنی ویلیو یا مجھے اتنا جو ہے وہ مان نہیں ملتا جو ان کی اپنی بیٹیوں کو ملتا ہے. تو یہ جو آپ کی ماں ہے یہ مجھ میں اور ان میں فرق جو ہے وہ کرتی ہے. یہ ایک سوال تھا اور اس پر میں جو ہے وہ آ رہا ہوں. آپ کو کیا لگتا ہے کہ بہو کو یہ سمجھنا چاہیے کہ میں بھی جو بیٹیوں کے ساتھ ہو رہا ہے وہی میرے ساتھ بھی کیا جائے؟
اس کو یہ امید تو آپ اس کی توڑ نہیں سکتے, کیونکہ جب بیٹیاں بعض اوقات جب بیٹیاں گھر میں نہیں ہوتی یا بیٹیوں کے کچھ اور مصروفیت ہوتی ہے تو بعض اوقات گھر کے کئی کام بہو ہی کر رہی ہوتی ہے,
صحیح,
تو وہ بعض اوقات بڑھ کر کر رہی ہوتی ہے. یا سیپریٹ بھی اگر ہوتی ہے تو بہو کو دیکھو, بہو کی ایک اپنی اس کی بھی ایک سیلف رسپیکٹ تو ہے ہی نا, آپ اس کی سیلف رسپیکٹ کو مجروح نہیں کر سکتے. اور ساس چونکہ ایک گھر کی پہلے سے ہی ایک بڑی اتھارٹی چل رہی ہوتی ہے تو آپ اس کی اتھارٹی کو چیلنج بھی نہیں کر سکتے. تو اگر سسرال والے یعنی ساس وغیرہ بہو کی سیلف رسپیکٹ کو
डिस्टर्ब नहीं होने देते, और बहू जो है वो सास की जो एक घर की जो पहले से ही एक माशाल्लाह उसके साथ एक पूरा एक सिस्टम चल रहा होता है
जी, बिल्कुल
ससुर के साथ एक सिस्टम चल रहा होता है, अगर वो उसको चैलेंज नहीं करती और उसको बाकायदा लेकर चलती है जबकि इसमें कोई शरी खराबी भी नहीं है तो फिर कोई प्रॉब्लम ही नहीं है।
सही, कॉल शामिल करते।
अच्छा, कहा जाता है कि सास का रिश्ता बस नाम का ही होता है, एहसास का नहीं होता, क्या ये दुरुस्त है?
जरूरी नहीं है ऐसा ही हो, हम मतलब के जनरल बात करें तो जरूरी नहीं ऐसा ही हो, कहीं ऐसा हो भी सकता है कि सिर्फ नाम का रिश्ता हो एहसास का ना हो, एहसास होता तो है ना, एहसास ही ना होता
तो ये नाम का ही लगता है। मैं आपको सही बात बताऊं, मुझे तो ये नाम का ही लगता है,
हर जगह नहीं होता, हर जगह हमें देखने सुनने वालों में कई ऐसे हो सकता है कि सास मुहे बैठी हुई हो और साथ बैठकर हो सकता है हमारा प्रोग्राम देख रही हो, ये भी हो सकता है, और हो सकता है कि ना देख रही हो। अच्छा, हो सकता है कि दोनों अपने अपने घरों पर बैठी हुई हो और दोनों में अच्छी अंडरस्टैंडिंग हो, दोनों में बात हो रही हो, दोनों एक दूसरे के साथ शेयरिंग कर रही हो, और सुनाओ ठीक है बेटा, चले बच्चों का ख्याल रख रहा। आप क्या समझते कि ऐसी कोई बात सास बहू में नहीं होती होगी दुनिया में कहीं भी? मैं नहीं कहता कि हर जगह पर ऐसा माहौल होता होगा, लेकिन यार दुनिया में ऐसे कई सगे भाई हैं जिनमें बात नहीं हो रही होती, दुनिया में ऐसे कई मतलब सगी बहनें हैं जिनमें बात नहीं हो रही होती, तो इनको कोई इशू क्यों नहीं बनाता यार? हालांकि दोनों ब्लड रिलेशन है, एक ही बाप की औलाद है, लेकिन कौन बात बंद कर, अच्छा मुझे बता कौन बात बंद करता, आपस में लड़ते कौन है ज्यादा? सके भाई आपस में नहीं लड़ते ज्यादा, तो क्या बहनों भाइयों में आपस में बातें बंद नहीं हो जाती? तो ब्लड रिलेशन है, तो मतलब एक रिश्ता है ऐसा, मैं भी मानता हूँ एक रिश्ता है ऐसा, वो मतलब कि ये रिश्ता पहले से था तो नहीं ना, ये रिश्ता तो बना है, तो उसके अंदर बाजों का थोड़ी सी मतलब कि वो मैचिंग में या थोड़ी सी कनेक्टिविटी में बाजों का प्रॉब्लम आ जाता
है में भी टाइम,
लेकिन ये प्रॉब्लम क्या घर में सगे भाइयों में नहीं है? मुझे बताइए ना, क्या शादी से पहले जब बेटी की 18-20 साल की जिंदगी थी तो कभी उसकी भाई बहनों में कभी को माँ बाप के साथ कभी उसकी कोई नाराजगी नहीं हुई, कभी कहना सुनना नहीं हुआ? तो हम इसको थोड़ा सा इस अंदाज पर देखने की कोशिश करें कि अगर ऐसा है तो उसको दूर कैसे किया जाए। यानी वो मेरे से फरमाते ना कि देखो यार आप बड़े गुस्से वाले हो, आप बड़े जलाली हो जलाली हो, तो उधर वो जलाली गुस्से वाला हो ही जाता है, ठीक है? तो अगर हम इसको थोड़ा सा कूल डाउन करें और इनको एक अच्छे अंदाज से लेने की कोशिश करें तो इंशाल्लाह रह सके, क्योंकि इन दोनों की बॉन्डिंग बहुत जरूरी है। बेटे को क्या चाहिए, एक बेटे को क्या चाहिए मैं आपको बताऊं, बेटे को चाहिए कि मेरी माँ और मेरी बीवी के दरमियान अंडरस्टैंडिंग रहे, बेटा खुश है।
सही।
क्योंकि इस मिसअंडरस्टैंडिंग में जो सबसे ज्यादा जो पर्सन पीसता है ना वो ये लड़का है।
ऐसा ही है
कि वहां कमरे में जाएगा तो कहेगी कि तू माँ वाला है, माँ के पास जाएगा कि चल बीवी का गुलाम, तो ये बोलता मैं कहाँ जाऊंगा मदीने और क्या बोलूंगा, तो इसको मतलब कि ये बहुत ज्यादा पीसता है। तो इस मजलूम फर्द पर रहम की तो अपील तो मैं करता हूँ उमूमन कि बीवी को चाहिए कि वो इस बेचारे पर रहम करे, ये मतलब कि कहीं का नहीं रहा, ये जरा बीवी को समझाने जाता है तो वो उसकी सुनने को तैयार नहीं होती, माँ से तो बात करने की कोशिश में नहीं है कि माँ तो फौरन बोल गए चल भाई इधर से आया मेरे को समझाने के लिए, मैंने जिंदगी गुजार दी है। तो ये जो बीच का आदमी है जिसको बेटा कहते हैं एक तरफ से और एक तरफ से शोर साहब कहते हैं, मगर ये बेचारा जब अकेला चाय पीता है ना उसको चाय में भी समझ नहीं पड़ती कि चीनी कम है ज्यादा है, वो बेचारा सर पर आज तक बैठा होता है, या अल्लाह मैं करूँ तो क्या करूँ। तो इस पर तो रहम की मैं अपील करूंगा, जबकि ये वाकई मजलूम की पोजीशन में हो, वरना बाजों का ये भी इधर की बात उधर उधर की बात इधर कर रहा होता है। इसमें झूठ ना बोले, बदयानती ना करें, अगर बीवी के पास गए हैं तो वहां भी आप सच्चाई और सदाकत के साथ रहें, माँ के पास भी सच्चाई और सदाकत के साथ रहें। बाजों का दोनों को मिलाने के नाम पर बीच में कोई सियासी और चालबाजी की जाती है, जिससे ये जब दोनों मिलती है ना तो पता चल जाता है कि ये सारी शरारत इसी की थी, तो ऐसा कुछ हरकत आपको भी नहीं करनी, बस हिम्मत और सब्र से काम है, अल्लाह दीन अच्छे कर देगा।
आपको नहीं लगता कि ये जो रिलेशन जिस पर अभी दो कॉल हम ले चुके हैं और बात भी कर रहे हैं, इसको जो है वो क्रूशियल बनाने में, इसको खराब बनाने में लड़की की माँ का हाथ है? लड़की की माँ ये भी तो उसे कह सकती है कि बेटी अपनी सास की खिदमत करके जन्नत कमाओ और उनके साथ अच्छा सलूक करके जो है वो अगर कोई बात कह भी दें तो कोई बात नहीं, खैर है।
कहीं
तुम्हारे बड़े
कहीं कहीं लड़के की माँ का हाथ हो भी सकता और कहीं नहीं भी होता, कहीं लड़की खुद ही बड़ी मतलब के तेज तर्रार होती है और कहीं वाकई सास की तरफ से इस तरह की भरमार होती है, और कहीं माँ की जो तरबियत है उसमें मतलब के मामला ख़राब हो रहा होता है। तो मेरा ख्याल है कि इसको भी सूरत हाल के मुताबिक ही देखा जाएगा।
मेजर फैक्टर है सब ये, अगर इस पर
मैं यही अर्ज करना चाह रहा हूँ ना, हर माँ बिगाड़ने की कोशिश करती है।
बिगाड़ना कौन चाहता है मुझे बताएं आप, कोई माँ लगेगी आपको जो बोले हाँ भाई मैं अपनी बेटी का घर बिगाड़ने जा रही हूँ? हर माँ यही चाहती है मेरी बेटी राज करे अपने घर में।
नहीं, जैसे वो राज करे वाले ही तो मसला है ना, राज क्या करे, बेटी खुश रहे खुश रखे राज क्या होता है, राज होगी तभी बेटी का राज होगा ही तब कि बेटी खुश रखेगी तो खुश भी रहेगी।
बराबर।
अब ये बोले कि मैं किसी को खुश ना रखूं और मैं खुश रहूं तो ये वन साइड ट्रैफिक, तो घर कभी वन वे ट्रैफिक नहीं होता, घर हमेशा टू वे ट्रैफिक होता है।
सही।
ना सास की तरफ से वन वे ट्रैफिक हो सकता है, ना बहू की तरफ से वन वे ट्रैफिक होता है, ना किसी और, ये टू वे ट्रैफिक है जो बिल्कुल लेवल के साथ चलाना पड़ता है तभी घर अच्छी तरह से चलता है। ये बात दुरुस्त है कि अगर बेटी घर पर जाकर अगर, क्योंकि सास ने कोई खराबी वाली बात अगर है भी तो वो बेटी की माँ को जो पता चलने का जो जरिया है वो उसकी बेटी ही है।
ऐसा ही।
तो वो ये देखे कि क्या बेटी वाकई सच बोल रही होगी, क्या बेटी ने कुछ भी नहीं किया होगा। तो बेटी की इस वक्त बेटी की इसलिए नहीं, बेटी को शुरू के दिनों में या थोड़े से कुछ सी चीज हो और ऐसा कोई प्रॉब्लम हो तो उस वक्त उसकी हामियां मिलाने के बजाय उसको ये समझाना जरूरी है कि बेटी इसी तरह घर चलते हैं, थोड़े अरसा लगता है अंडरस्टैंडिंग हो जाती है, थोड़ा अंडरस्टैंडिंग हो जाती है, थोड़ा सा कब बच्चियां अंडरस्टैंड कर लेती हैं सारी चीजों को, शुरू में बातों का घबराहट हो जाती है। इसी तरह सास को भी इस तरह का ससुराल भी होता है, वो भी देखे कि यार एडजस्टमेंट हो जाते, लाखों घर करोड़ों घर एडजस्ट होकर चल ही रहे ना, ऐसा थोड़ी है कि कोई रोजाना मतलब के कोई दो चार हजार घर अपने महल में टूट ही रहे हैं, हर घर के हर महल के अंदर दो पाँच दस हजार बीस हजार लोग रह ही रहे होते हैं, क्या वहां पर रोज के 500-2000 घर टूट ही रहे होते हैं रोजाना, मतलब के लड़कियां बाइक लेकर जा ही रही होती हैं, टैक्सियों की लाइन खड़ी हुई होती है, बाप आज इसकी बहू जा रही है कल उसका बेटा जा रहा है, ऐसा कुछ नहीं हो रहा होता, चल ही रहे होते घर। तो जिनका माइंड चलाने का है ना सलमान भाई, मैं आपको एंड करूं, जिनका माइंड चलाने का है ना कि हमने घर टूटने नहीं देना हमने घर चलाना है, इनकी थॉट इनकी लैंग्वेज इनके वर्ड्स बदल जाते हैं।
वाह मरहबा माशाल्लाह। कॉल।
मेरा सवाल ये था कि बहू जो है अक्सर ये शिकायत करती है कि मुझे इज्जत नहीं मिलती घर में और शौहर की तरफ से भी इज्जत नहीं मिलती। निगरानी शुरा की खिदमत में मेरा ये सवाल होगा कि इज्जत का ताल्लुक क्या शौहर से होता है कि शौहर अपनी बीवी की इज्जत अपने घर में करवाएगा, या इसका ताल्लुक औरत के अपने अमल से होता है?
असल मसला ये है कि दोनों तरफ से होता है, औरत अपने किरदार से भी अपनी इज्जत बनाती है और शौहर भी अपनी बीवी की इज्जत को बनाने में अपना किरदार अदा करता है। तो अगर वो अपनी बीवी को घर सबके सामने घर वालों के सामने खुदा ना खासा उल्टा सीधा बोलेगा झाड़ेगा बदतमीजी करेगा मतलब कि मिसबिहेव करेगा और तू तरह से बात करेगा तो डेफिनेटली उसकी रिस्पेक्ट जो डिस्टर्ब होनी है, फिर दूसरों को भी मौका मिलेगा। इसी तरह मतलब कि अगर वो लड़की खुद ही मतलब कि इस तरह का अंदाज इख्तियार करती है कि वो सबके साथ इस तरह इज्जत और रिस्पेक्ट से बात नहीं करती, मैं दोबारा अर्ज करता हूँ, सेल्फ रिस्पेक्ट इस सबकी ख्वाहिश होती है कि मेरी इज्जत नफ्स का ख्याल रखे। जिस तरह शौहर चाहता है कि मेरी इज्जत नफ्स बाकी रहे, बहू चाहते है मेरी इज्जत नफ्स बाकी रहे, सास ससुर चाहते हैं, माँ बाप चाहते हैं, सब चाहते हैं हमारी इज्जत नफ्स बाकी रहे। हमें मतलब कि किसको किसको बेइज्जती पसंद है मुझे बताएं, कोई ऐसा मास्टर का आदमी बताएं जिसको बेइज्जती बहुत पसंद है? बेइज्जती किसी को पसंद नहीं होती। अगर आप चाहते हैं कि आपकी इज्जत हो तो आप लोगों की इज्जत करें,
मरहबा,
तो आपकी भी इज्जत होगी। और अगर आप सिर्फ इज्जत लेने की ख्वाहिश रखते हैं कि बस मेरी इज्जत हो मैं किसी की इज्जत ना करूं, तो फिर उस दिन से डरें कि फिर एक दिन आएगा कि आपकी इज्जत को भी शायद गहन लग जाए और फिर ना बोलने वाली बातें आपके सामने भी बोली जाए, या फिर ये कि आपके डर से आपके खौफ से तो आपकी इज्जत होगी मगर दिल से आपकी इज्जत नहीं होगी, तो ये भी दुरुस्त नहीं है। तो असल तो चीज है किरदार, जैसे तकी की दावत के ताल्लुक से कि मुबल्लिग अपने बयान से कम और अपने किरदार से ज्यादा तबलीग करता है।
वाह।
ये क्योंकि बयान और किरदार में अगर तजाद हो ना तो, और किरदार खराब है और बयान तो बहुत अच्छा है, किरदार इतना अच्छा नहीं है तो एक ना एक दिन लोग उसका बयान सुनना बंद कर देते हैं, ये बता दूं। और लोग बयान नहीं करते लेकिन सिर्फ किरदार ही किरदार है तब भी लोग उसको सुनते उसको मानते हैं, यार किरदार अच्छा है, लोग किरदार को पसंद करते हैं, हमारा किरदार अच्छा होना चाहिए। اور کردار اچھا ہونے کے لیے میں یہ درخواست کروں گا, اتنی کالیں جو آئی ہیں میں درخواست کروں گا, سب سے زیادہ کردار کو اور عزت کو جو چیز بحال کرتی ہے اور بنا کر رکھتی ہے نا وہ زبان ہے. سب سے امپورٹنٹ فیکٹر ہے, سب سے امپورٹنٹ پارٹ آف باڈی ہے یہ زبان جو ہے نا. اس سے مطلب سمجھے کہ یہ بہت بڑا پلس مائنس کا ہے, یہ زبان آپ کو انتہائی پلس کی طرف لے جاتی ہے اور یہ زبان آپ کو انتہائی مائنس کی طرف لے جاتی ہے. تو زبان کا بڑا عمل دخل ہے, تو بندہ اپنی زبان کو کنٹرول کرے. اور کچھ بات کچھ نہیں, کئی باتیں ایسی ہوتی ہیں جو بولنے کی نہیں ہوتی, برداشت کی جاتی ہیں, صبر کی جاتی ہے, پی جاتی ہیں, اگنور کی جاتی ہیں. ایک کا دو دن گزر جاتے ہیں نا چیزیں درست ہو جاتی. میں آپ کو بتا رہا ہوں یہ فیملیز کے اندر جو لوگ بیٹھے ہیں نا, چیز گرم پتیلی پکڑنے کی عادت نکال دیں. جب بھی آپ گرم پتیلی پکڑیں گے آپ کا ہاتھ جلے گا. تھوڑا سا ایک دو تین تین دن معاملے کو کول ڈاؤن کریں, تھوڑا سا ریلیکس ہونے دیں. انسان کی زندگی اس کی سوچ ہے جو تھوڑی تھوڑی دیر میں بدلتی رہتی ہے, قلب منقلب ہوتا رہتا ہے. ہرا ہڑی نہ کر دیں, مارا ماری نہ کر دیں, شور شری نہ کر دیں, بس اب تو نہیں ہے, بس اب تو یوں ہو گیا, بھائی اب بس اب تو نہیں ہوتا. کول ڈاؤن, کول ڈاؤن. لوگوں کا مختلف ہونے کو جیسے نا سمجھ لیں گے نا, یہ گھر کے جھگڑے بھی ختم ہو جائیں گے. ہر چیز کو غلط نہ لیں, مختلف ہوتے ہیں, سوچیں مختلف ہوتی ہیں, نیچر اور مزاج مختلف ہوا کرتے ہیں. تو ہم ہر ایک کو اپنے موافق نہیں کر سکتے کہ جیسا میں ہوں ویسا آپ بھی ہو جائیں, یہ نہیں ہوتا. ہم ایک دوسرے کے انہی رویوں کے ساتھ اور انہی تبدیلی مزاج کے ساتھ اپنی زندگی کی گاڑیاں چلانی ہوتی ہیں. آئیڈیلزم یہ انسان کو تنہا چھوڑ دیتا ہے, بالکل آپ اکیلے رہ جائیں گے. آپ بولے گا جیسا میں کہتا ہوں, جیسا میں چاہتا ہوں, جیسا میں سوچتا ہوں ویسے ہی میرے ارد گرد کا ماحول بنے ہو, میرے ساتھ اسی طرح کی باتیں ہوں. میرے پیارے اسلام بھائیو, ایسا نہیں ہو سکتا, ایسا نہیں ہو سکتا. چیزیں مختلف ہی ہوتی ہیں. یہ مختلف اس دنیا کا حسن بھی ہے. آپ ایک باغ میں جائیں, ایک ہی طرح کا پھول ہوتا ہے نا تو ایک باغ ایک ہی جیسا لگتا ہے, لیکن جب سو قسم کے رنگ برنگے پھول ہوتے ہیں آپ کو باغ خوبصورت لگتا ہے. تو یہ پھولوں کا مختلف ہونا ان کا حسن ہے یا ان کا عیب ہے؟
حسن ہے.
تو اس کو اچھا, اس کا نیگیٹو بھی ہے جو میں نے باتیں کی ہیں. اگر کوئی اس کا نیگیٹو نکالے گا تو نیگیٹو بھی نکال لے گا, مگر بی پوزیٹیو. جتنا پوزیٹیو سوچیں گے اللہ نے چاہ تو اتنا اچھا رہے گا. اجازت دیجیے, صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم.
عافیت دے میرے مولا, عافیت مولا, معاشرہ ہو گھر